नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल पुष 24 गते बुधबार, पुष शुक्ल पक्ष नवमी तिथि, तदनुसार 8 जनवरी सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले तिब्बतमा गएको भूकम्प को समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खा पत्रबाट लिँदैछौ। खेल विकासका लागि पहल भइरहेको छ शीर्षकमा प्रधानमन्त्रीको प्रसंगलाई गोर्खा पत्रले अग्रपृष्ठमा प्रकाशन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले पहल गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाड़ी, प्रशिक्षक र अफिसियलहरूलाई नगदसहित पुरस्कृत गर्दै खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगतमा वृद्धि गरेकामा खेलाड़ीको सराहना गर्नुभयो। प्रधानमन्त्री ओलीले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न खेलाड़ीलाई सुझाव दिनुभयो। उहाँले केही समय अघिसम्म फुटबल धेरै मन पराउने खेल भए पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहौल बनाइरहेको उल्लेख गर्नुभयो। उहाँले नेपालले आगामी दिनमा ठूला सफलता प्राप्त गर्दै जानुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले खेलमा प्रशिक्षकहरूको प्रशिक्षणको महत्व धेरै हुने बताउँदै कमजोरी पत्ता लगाएर सच्याउँदै अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले आफ्ना खेलाड़ीको खेलको उत्कृष्टता र कमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्ने बताउनुभयो। खेल विकासका लागि पहल भइरहेको छ गोर्खा पत्रको अग्रपृष्ठबाट यो खबर लिएका हौं। आजको कान्तिपुर दैनिकमा सहकारी ठगीमा कांग्रेस उपसभापति गुरूङसँग सीआईबीको 4.5 घण्टा सोधपूछ शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। ललितपुरको मितेरी सहकारी ठगीका आरोपित कांग्रेस उपसभापति एवं पूर्व मन्त्री धनराज गुरूङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार 4.5 घण्टा सोधपूछ गरेको छ। पूर्व मन्त्री गुरूङले सहकारीबाट लिएको ऋण र भ्रष्टाचारी ठहर भएका व्यापारी मीनबहादुर गुरूङसँग भएको शंकास्पद कारोबारका सम्बन्धमा सीआईबीले घण्टौं सोधपूछ गरेको हो। मितेरी सहकारी ठगीको अनुसन्धानकै क्रममा धनराज गुरूङसँग सोधपूछ बयान गरिएको हो। अनुसन्धान जारी रहेकाले यसमा ककसको के संलग्नता र भूमिका छ भन्ने टुंगिसकेको छैन, सीआईबी प्रमुख एआईजी दीपक थापाले भन्नुभयो। सत्तारूढ़ कांग्रेसका सांसद समेत रहनुभएका पूर्व मन्त्री गुरूङसँग यसअघि कार्तिक अन्तिम साता पनि सीआईबीले बयानी कागज गरेको थियो। सहकारी ठगीकै अनुसन्धानका क्रममा नेता गुरूङ र भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका भाट भटेनी सुपर मार्केटका संचालक मीन बहादुर गुरूङबीच 2081 वैशाखमा संदिग्ध आर्थिक कारोबार भएको खुलेको थियो। त्यसपछि नेता गुरूङमाथि शंकास्पद लेनदेन र सहकारी ठगी दुवैमा सीआईबीले अनुसन्धान जारी राखेको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा 2080 वैशाख 21 कांग्रेसबाट कानून मन्त्री बन्नुभएका गुरूङ करिब एक वर्ष मन्त्री पदमा रहनु भएको थियो। गुरूङ कानून मन्त्री रहेकै वखत व्यापारी मीन बहादुर गुरूङ ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी कृत्य र संगठित अपराध आरोपमा सीआईबीको अनुसन्धानमा हुनुहुन्थ्यो भने ललिता निवास प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा पनि खेपिरहनु भएको थियो। सहकारी ठगीमा कांग्रेस उपसभापति गुरूङसँग सीआईबीको 4.5 घण्टा सोधपूछ यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा रवि विरूद्ध मूल कसुर स्थापित हुँदैन भनेर अन्य कसुर लगाउनु बदनियत नभए के हो शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। रासोपा सभापति रवि लामिछाने विरूद्ध सहकारी ठगीको मूल कसुर स्थापित नहुने देखेर नियोजित रूपमै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुर समेत लगाइएको भन्दै कानून व्यवसायीहरूले उक्त मुद्दाको प्रतिवाद गरेका छन्। मंगलबार रविको पक्षमा बहस गर्नुभएका कानून व्यवसायीहरूले मूल कसुर स्थापित नहुने भएकैले अन्य कसुर समेत लगाउनु बदनियत भएको तर्क गरेका हुन्। कास्की जिल्ला अदालतमा देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा पोखराको सूर्यदर्शन सहकारी मुद्दामा थुनछेक बहस चलिरहेको छ। सोमबार वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमन श्रेष्ठ र सुरेन्द्र थापाले रविको पक्षमा बहस गरेकामा मंगलबार शुरूमा अधिवक्ता राजेन्द्र बजगाई नारायण घिमिरे, सूरज बस्नेत, नारायण कडेल लगायतले बहस गर्नुभएको थियो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिककै अग्र पृष्ठमा कांग्रेस सांसद द्वय चौधरी र शर्मा सहितका छ कम्पनीको आवेदन, सरकारी स्वामित्वका दुई ठूला जलविद्युत बिना शर्त व्यापारिक घरानालाई सुम्पिने प्रपञ्च शीर्षकको खबर प्रकाशित छ। तिब्बतमा शक्तिशाली भूकम्प, कम्तीमा 126 जनाको मृत्यु शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा 126 जनाको मृत्यु भएको छ। चिनिया अधिकारीका अनुसार भूकम्पबाट 188 जना घाइते भएका छन्। चिनिया संचार माध्यम सीजीटीएनका अनुसार चीनको सुजाङ स्वशासित क्षेत्रको डिंगरी काउन्टीमा स्थानीय समय अनुसार मंगलबार बिहान भूकम्प गएको हो। भूकम्प मापन सम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार 6.8 म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ। नेपालको उत्तर पूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिंगरी काउन्ट्री केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको उद्गम बिन्दु जमीनको सतहदेखि 10 किलोमिटर तल रहेको थियो। भूकम्प गएको क्षेत्र नेपाल चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै पर्छ। नेपालको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार नेपालमा भूकम्पको क्षमता 5.3 म्याग्निच्युड मापन गरिएको थियो। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प 7.1 म्याग्निच्युडको भएको जनाएको छ। नेपालबाट भूकम्पको केन्द्रबिन्दु 93 किलोमिटर टाढा पर्छ। भूकम्पको धक्का नेपाल, भारत र भूटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो। भूकम्पको धक्का नेपालमा स्थानीय समयअनुसार बिहान 6:50 महसुस गरिएको थियो। भूकम्पले पूर्वी नेपालका केही जिल्लाहरूमा समेत सामान्य क्षति पुर्याएको छ। नेपाल प्रहरीका अनुसार भूकम्पले ओखलढुङ्गा, सोलुखुम्बु र संखुवासभामा केही घरमा क्षति पुगेको छ। भूकम्पको धक्का भारत र भूटानमा समेत महसुस गरिएको थियो। भारतीय संचार माध्यमहरूका अनुसार पश्चिम बंगाल, असम, बिहार र दिल्लीसहित उत्तरी क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको थियो। यो खबर कान्तिपुर दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। चाँदबागले फिर्ता लियो मुद्दा, बाँसबारी जग्गा प्रकरण सम्बन्धी खबर गोर्खा पत्रको अग्रपृष्ठबाट लिँदैछौ। बाँसबारी छालाजुत्ता कारखानाबाट सीजी चाँदबाग रेसिडेन्सीको नाममा दर्ता भएको जग्गा फिर्ता गर्ने सरकारको निर्णय विरूद्धको मुद्दा फिर्ता भएको छ। दर्ता प्रक्रिया रोक्न माग गर्दै रेसिडेन्सीका तर्फबाट दायर रिट मंगलबार फिर्ता भएको हो। कम्पनीका अधिकारप्राप्त निवेदक संजय ठाकुरले मंगलबार सर्वोच्चमा मुद्दा फिर्ताको निवेदन दर्ता गर्नुभएको थियो। निवेदन अनुसार सर्वोच्चको संयुक्त इजलासले अनुमति दिएको छ। न्यायाधीश द्वय मनोज कुमार शर्मा र निर्पदोज निरौलाको इजलासले फिर्ता अनुमतिको आदेश गरेको हो। साबिकको च्याम्पियन फुटवेयरको नाममा ली उक्त जग्गा रेसिडेन्सीको नाममा कायम भएको थियो। गैर कानूनी रूपमा जग्गाको हक हस्तान्तरण भएको भन्दै प्रहरी अनुसन्धानपछि सरकारले फिर्ता र श्रेष्ठता कायमको निर्णय गरेको थियो। मालपोत कार्यालय डिल्ली बजार, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायतलाई मुद्दामा विपक्षी बनाइएको थियो। यसअघि अदालतले रेसिडेन्सीबाट जग्गा फिर्ता गराउने मालपोत कार्यालय दिल्ली बजारको निर्णय झिकाउने आदेश गत फागुनमै गरेको थियो। अन्तरिम आदेश हुने वा नहुने भन्ने विषयमा पेशी कायमै रहेको अवस्थामा मुद्दा नै फिर्ता भएको हो। यो खबर गोर्खा पत्रको अग्र पृष्ठमा प्रकाशित छ। मन्त्री परिषद बैठकले सशस्त्र प्रहरी बल नेपालका 4 प्रहरी नायब महानिरीक्षक डीआईजीको पदावधि मंगलबार राति 12 बजेदेखि लागू हुने गरी 1 वर्ष थप गर्ने निर्णय गरेको छ। नम्बर 1 बराह वाहिनी मुख्यालय फकली सुनसरीका प्रमुख शम्भू सुवेदी, नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडा मगर, नम्बर 4 मुक्तिनाथ वाहिनी मुख्यालय कास्केका प्रमुख कुल बहादुर नेमवाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरीको 1 वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। गृह मन्त्रालयको प्रस्तावमा 4 जना डीआईजीको पदावधि 1 वर्ष थप गर्न मन्त्री परिषदले निर्णय गरेको हो। सशस्त्र प्रहरी नियमावली 2072 दफा 65 गमा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि 4 वर्षको हुने व्यवस्था छ। 4 जनाको पदावधि मंगलबार 4 वर्ष पूरा भएको थियो। सशस्त्रका 4 डीआईजीको पदावधि थप, यो खबर गोर्खा पत्रको अग्र पृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा धान किसानको मूल्य सरकारको शीर्षकमा मूल खबर प्रकाशित छ। त्यही पनि पाइँदैन, बेच्नुपर्छ सस्तोमा। सरकारले किसानको हितका लागि भन्दै हरेक वर्ष धानको न्यूनतम समर्थन मूल्य तोक्छ, तर विडम्बना नै भन्नुपर्छ, किसानले धान बेच्दा त्यही मूल्य पनि पाउँदैनन्। किनभने सरकारले मूल्य तोक्ने मात्रै आफ्नो कर्तव्य ठान्छ, तर किसानको घर खेतमै पुगेर धान किनिदिँदैन। अनि किसानले धान व्यापारी र बिचौलियालाई सस्तोमा धान बेच्छन्। कृषि प्रधान देशमा वर्षौंदेखि किसान यही व्यथा सहन बाध्य छन्। यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। अन्नपूर्णबाटै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रतिबद्धता शीर्षकको खबर लिँदैछौ। सत्तासीन एमाले समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रण गरेको छ। केन्द्रीय कमिटिको मंगलबार सम्पन्न बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनैतिक स्थायित्वको सुनिश्चितताका लागि पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्ति निर्णायक राष्ट्रिय शक्तिबाट मात्रै सम्भव हुने एमालेको ठहर छ। यस्तो शक्तिको निर्माण एमालेको नेतृत्वमा मात्रै सम्भव छ, एमालेको निर्णय छ। तीन दिनसम्म चलेको बैठकले 14 समसामयिक प्रस्ताव पारित गरेको छ। पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर भएका नेता कार्यकर्ता र स्वतन्त्र ढंगले क्रियाशील रहेकालाई पार्टीमा फर्कन पनि एमाले आह्वान गरेको छ। एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रतिबद्धता शीर्षकको यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ। यति बेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। भेड़ाको बथान लिएर बुकी पाटनमा बस्नु जति रमाइलो छ, त्यति नै जोखिम पनि। कहिलेकाहीँ हिउँ हुरी चट्याङ उकालो ओह्रालो भीरपाखाको बाटो भेडी गोठालाका लागि काल बनिदिन्छ। भेड़ा बाख्रा पालन जुम्लाको सिन्जा, कनका सुन्दरी, हिमा, तिला, तातोपानी, पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका लेकाली क्षेत्रका बासिन्दाको परम्परागत पेशा हो। मासुको प्रयोजन बाहेक ऊन, राडीपाखी, लिउ, स्वेटर आदि बनाउन र मैलो परसो मलखातका लागि भेड़ा पालिन्छ। समस्या त केमा पो छैन र तातोपानी गाउँपालिका तीन तिलाकोटका खड्ग बहादुर रावलले भने भेड़ा पालनमा पनि धेरै समस्या छन्, जुधिरहेकै छौं। अरू समयभन्दा चिसोमा निकै कष्ट हुने उहाँले सुनाउनुभयो। उहाँका अनुसार चिसोका बेला आफू भेड़ा बाख्रा र सुरक्षामा रहेका कुकुरलाई जोगाउनु मुख्य चुनौती हुन्छ। हिउँले बाटो पुर्दा र रूख चढ़दा पनि गोठालाका लागि जोखिम हुन्छ। भेड़ाका लागि डाले घाँस संकलन गर्न अग्ला र ठूला रूख चढ़नुपर्ने हुन्छ। रूख चढ़दा लड्ने जोखिम पनि उत्तिकै हुन्छ। झन हिउँदको समयमा पर्याप्त घाँस हुँदैन। भेड़ा बाख्रालाई सिमी मकैका खोस्टा खुवाउनुपर्छ। हिउँ चिसो बतासले रूख चढ़नेहरू खस्न पनि सक्छन्, रावलले भन्नुभयो। जुम्लाका 8 स्थानीय तहका 60 वडाका लेकाली क्षेत्रमा भेड़ा बाख्रा पालिन्छ। सिन्जा गाउँपालिका 6 वडाध्यक्ष लाल बहादुर बुढाले भेड़ा पालन स्थानीयको मुख्य र परम्परागत पेशा भएको बताउनुभयो। भेडी गोठैमा शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्र दैनिकमा अण्डामा मन परी मूल्य चरम ठगी शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। व्यापारी र बिचौलियाको मिलेमतोमा अण्डामा मनपरी मूल्य कायम गर्दै चरम ठगी र कालोबजारी भइरहेको छ। बजारमा यसरी खुलेआम ठगी र कालोबजारी हुँदा पनि सरकारी निकायले भने प्रभावकारी अनुगमन र कार्यवाही गर्न सकेको छैन। अण्डा व्यापारी बिचौलियाको सिन्डिकेटका कारण अण्डा उत्पादक र उपभोक्ता दुवै मारमा परेका छन्। उत्पादकले प्रतिगोटा ठूलो 17 रूपियाँमा बेच्ने मूल्य राखेको अण्डा खुद्रा पसलले 25 रूपियाँमा बेच्ने गरेका छन्। अण्डा उत्पादकले लागत मूल्य 16 रूपियाँ 57 पैसा पाउँदा बिचौलिया र पसलले पाउने मूल्य भने अत्यधिक धेरै छ। उत्पादकको तुलनामा पसले र बिचौलियालाई भने 10 गुणा भन्दा बढ़ी फाइदा हुने देखिएको हो। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले कृषकद्वारा उत्पादित ठूलो अण्डाको लागत मूल्य 16.50 रूपियाँ र सानोको 15.50 रूपियाँ रहेको बताउनुभयो। ग्रेडिङ, कार्टन, ढुवानी, कमिशन सबैको खर्च कटाएर पसलसम्म आइपुग्दा 19 देखि 20 रूपियाँ पुग्ने र पसलवालाले 22.50 रूपियाँमा बेच्नुपर्ने कुखुरा पालक संघले बताएको छ। तर त्यसभन्दा पनि निकै बढ़ी 25 रूपियाँमा बेचेर खुलेआम कालोबजारी गरिएको हो। अण्डामा मनपरी मूल्य चरम ठगी शीर्षकको यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। कुवेतमा निसासेर दुई नेपाली महिला कामदारको मृत्यु शीर्षकको खबर राजधानी दैनिकमा प्रकाशित छ। रोजगारीको क्रममा साउदी पुगेका दाङ दंगीशरण गाउँपालिका 6 थप गाउँका 38 वर्षीय अर्जुन सार्कीको राति सुतेकै अवस्थामा मृत्यु भएको छ। गैर कानूनी बाटो हुँदै रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला कामदारको मृत्यु भएको हो। चिसोबाट बस्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा मृत्यु भएको हो। मृत्यु हुनेहरूमा पिपलमाडी 3 सिन्धुलीका 21 वर्षीय अदिमाया तामाङ र हिलियाङ 2 पाँचथर्की 56 वर्षीय कमला देवी लिम्बू रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरले जानकारी दिनुभयो। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। धनुषाको मिथिला नगरपालिका 10 लालगढ़ स्थित माझी टोलमा चिकित्सक सहितको विज्ञ टोलीले निरीक्षण गरेका छन्। माझी टोलीमा नवजात शिशुको मृत्यु हुने गरेको खबर बाहिरिएपछि चिकित्सकको टोली निरीक्षणमा पुगेको हो। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाश, प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूबी सिंह लगायतका चिकित्सा अधिकारीको टोली माझी टोलमा पुगेर निरीक्षण गरेको जनाइएको छ। महाशाखाका प्रमुख प्रकाशले माझी टोलमा नवजात शिशुको मृत्यु हुने गरेको विषयमा मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले वस्तुस्थिति बुझ्न पठाएको बताउनुभयो। दैलोमै पुगेर घटनाबारे जानकारी लिएको उहाँले जानकारी दिनुभयो। यो खबर गोर्खा पत्रमा प्रकाशित छ। सुझावका लागि सार्वजनिक भयो विकास सहायता नीति शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौं। अर्थ मन्त्रालयले विकास सहायता परिचालन नीति मस्यौदा तयार पारी सुझावका लागि सार्वजनिक गरेको छ। राष्ट्रिय विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी राष्ट्रिय प्राथमिकता क्षेत्रमा विकास सहायता परिचालन गरिने मस्यौदामा उल्लेख छ। हाल अन्तर्राष्ट्रिय विकास परिचालन नीति 2076 कार्यान्वयनमा छ। यसलाई मन्त्रालयले नयाँ नीति मार्फत प्रतिस्थापन गर्न लागेको हो। विकास सहायता परिचालन मस्यौदामा राष्ट्रिय दिगो विकास लक्ष्य हासिल गर्न यातायात, ऊर्जा, ग्रामीण तथा शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई र कृषि, पर्यटन, उद्योग तथा वाणिज्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ। मानव पूँजी निर्माण, रोजगारी सृजना र गरीबी निवारण, नवप्रवर्तन, सूचना प्रविधिको विकास र हस्तान्तरण, विपद व्यवस्थापन, वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण, सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको क्षमता नपुगेका क्षेत्रमध्ये नेपाल सरकारले विकास सहायता लिन उपयुक्त हुने मस्यौदामा उल्लेख गरेको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा पहिलो त्रैमासको आर्थिक वृद्धि दर 4 वर्ष यताकै न्यून शीर्षकको खबर प्रकाशित छ। सरकारले अर्थतन्त्रमा सुधार आएको दावी गरिरहँदा सरकारी तथ्याङ्कले नै त्यसको खण्डन गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक आर्थिक वृद्धि दर 4 वर्ष यताकै न्यून भएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले देखाएको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको गोर्खापत्र दैनिकमा नुन पाउन शास्ति शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा मन्त्री परिषदलाई लगाम लगाउने कि विवेकी बनाउने शीर्षकको सम्पादकीय छापिएको छ। कारोबार दैनिकमा पूँजीगत खर्च बढ़ाउन प्रणाली बदल शीर्षकको सम्पादकीय देखिन्छ। नेपाल समाचार पत्रमा राजनीतिप्रतिको वितृष्णा शीर्षकको सम्पादकीय छापिएको छ भने नागरिक दैनिकमा मधेसी दलको मिलेमतो शीर्षकको सम्पादकीय देखिन्छ र अन्नपूर्ण पोस्टमा कर्णालीमा स्वस्थ खानेपानीको पहुँच शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।